यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। पूर्व गृहमन्त्री रमेश लेखकलाई काठमाडौँ जिल्ला अदालत समक्ष पेश। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने भर्चुअल रूपमै उपस्थित गराइँदै। सम्पत्ति शुद्धिकरणको मुद्दामा अनुसन्धानका लागि पूर्व मन्त्री दीपक खड्का पक्राउ। र इरानको राजधानी तेहरानमा आज पनि आक्रमण तीव्र। पश्चिम एसिया युद्ध अन्त्यका लागि पाकिस्तानले आज पश्चिम एसियाका विदेश मन्त्रीहरूसँग छलफल गर्दै। हिजो बिहान पक्राउ परेका पूर्व गृहमन्त्री तथा नेपाली कंग्रेसका नेता रमेश लेखकलाई आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ। झेन्जी आन्दोलनमा दमन गरेको आरोपमा पूर्व गृहमन्त्री लेखकलाई हिजो भक्तपुरको कटुञ्जे स्थित निवासबाट पक्राउ गरिएको थियो। शनिबार सार्वजनिक विदा भएकोले उहाँलाई आज अदालतमा उपस्थित गराइएको हो। त्यसै गरी हिजै पक्राउ परेका पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भने अस्पतालमा रहेका कारण भर्चुअल रूपमा अदालतमा उपस्थित गराउने तयारी भइरहेको छ। गत भदौ 23 र 24 गतेको जेन्जी आन्दोलन हिंसात्मक भएको घटनामा 3 जना प्रहरीसहित 76 जनाको मृत्यु भएको थियो। सो घटनामा 2400 भन्दा बढ़ी प्रदर्शनकारी गम्भीर घाइते भएका थिए। आन्दोलनका क्रममा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रहरी कार्यालय, व्यापारिक प्रतिष्ठान तथा निजी निवासमा आगजनी, तोड़फोड र लुटपाट भएको थियो। सो घटनाबारे छानबिन गर्न गठित गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक सहित जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई दोषी ठहर गर्दै कार्यवाही सिफारिश गरेको थियो। जाँचबुझ आयोगको सिफारिशका आधारमा यही सहित 13 गते बसेको मन्त्री परिषद बैठकले प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सो निर्णयसँगै चैत 14 गते बिहान प्रहरीले पूर्व प्रधानमन्त्री ओलीलाई भक्तपुरको गुण्डु स्थित निवासबाट र लेखकलाई कटुञ्जे स्थित निवासबाट नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएपछि ओलीलाई स्वास्थ्य जाँचका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको थियो। नेपाली कंग्रेसका नेता एवं पूर्व मन्त्री दीपक खड्का पक्राउ पर्नु भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पूर्व मन्त्री खड्कालाई आज बिहान पक्राउ गरेको हो। सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानका लागि पूर्व मन्त्री खड्कालाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले कर्मचारीहरूलाई आफ्नो जिम्मेवारीप्रति पूर्ण प्रतिबद्धता, इमानदारी र उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुभएको छ। मन्त्रालयको समग्र अवस्था, हालसम्मको प्रगति, विद्यमान चुनौती तथा आगामी कार्यदिशा सम्बन्धी विषयमा कर्मचारीसँग छलफल गरी जानकारी लिँदै मन्त्री श्रेष्ठले सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउने विषयमा जोड़ दिनुभयो। मन्त्रालयभित्र समन्वय, अनुशासन र परिणाममुखी कार्य संस्कृतिको विकास गर्नुपर्ने आवश्यकता औल्याउँदै मन्त्री श्रेष्ठले जनताले महसुस गर्ने गरी प्रत्यक्ष परिणाम दिने कार्य सम्पादनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले ऊर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने दिशामा सबै पक्ष एकजुट भएर अगाडि बढ़नुपर्ने उल्लेख गर्नुभयो। मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रको दिगो विकास, जलस्रोतको समुचित उपयोग तथा सिंचाई प्रणालीको विस्तार मार्फत कृषि उत्पादनमा वृद्धि गर्ने सरकारको लक्ष्य प्राप्तिका लागि प्रष्ट कार्ययोजना, समयबद्ध कार्यान्वयन र उत्तरदायित्वपूर्ण कार्यशैली आवश्यक रहेको बताउनुभयो। नेपाल कृषि प्रधान देश भए पनि प्रमुख खाद्यान्न बालीको रूपमा रहेको धानमा समेत आत्मनिर्भर हुन सकेको छैन। धानमा आत्मनिर्भर हुनका लागि चैते धान खेतीको विस्तार गर्नुपर्नेमा धान विज्ञहरूले जोड़ दिइरहे पनि सिंचाईको अभाव र खेतीयोग्य जमीन कम हुँदै जानु तथा भएको जमीनमा पनि युवा पलायनका कारण खेती हुन नसक्नुले यसमा चुनौती थपिएको छ। पर्वतबाट संवाददाता राजन पौडेलको यो रिपोर्ट।
पछिल्ला वर्षहरूमा पर्वत जिल्लामा चैते धान रोपाई हुने खेत कर्मश घट्दै गएको छ। सिंचाईको अभाव, हिउँदे समयमा पानी नपर्ने, खोलानाला सुक्ने समयमा मल बिउ नपाउनु साथै लगानी उठ्न गाह्रो हुँदा चैते धान रोपाई घट्दै गएको कृषक शिव दर्जीको भनाइ छ।
मल टाइममा हुन्न, बिउको मूल्य नै एकदम महँगो छ नि त, त्यही भएर त्यसको जति हामी यहाँ लगानी लाग्यो त्यो लगानी उठ्दैन।
गाउँका युवा जनशक्ति वैदेशिक रोजगारी तर्फ लागेकाले खेती गर्ने मानिसको अभाव बढ्दो छ। श्रम गर्ने मानिसको कमी, खेतीयोग्य जमिन विस्तारै घडेरी तथा अन्य प्रयोजनमा रूपान्तरण हुनु साथै उत्पादनको उचित मूल्य नपाउनुले पनि किसानहरू चैते धान खेतीबाट टाढिँदै गएका छन्। अगुवा कृषक नवराज शर्मा। चैते धान रोपाई हुने क्षेत्र वर्षेनी घट्दो क्रममा रहेको कृषि विकास कार्यालय पर्वतको रेकर्डमा छ। कार्यालयमा रहेको तथ्याङ्क अनुसार 2079-80 440 हेक्टरमा रोपाई गरिएको थियो भने 2080-81 380 हेक्टर, त्यस्तै 2081-82 340 हेक्टरमा सीमित रहेको कार्यालयका कृषि विज्ञ प्रकाश चौधरी बताउनुहुन्छ।
हाम्रो यो पर्वतमा 79-80 चाहिँ हाम्रो 440 हेक्टरमा थियो भने 80-81 380 81-82 340 रहेको छ। 64 गर्दाखेरि चाहिँ हाम्रो विगत 3 वर्षमा चाहिँ पर्वत जिल्लामा चाहिँ चैते धानको चाहिँ खेती चाहिँ घट्दो क्रममा देखिएको र एरिया घट्दो क्रममा देखिएको हुनाले चाहिँ उत्पादन पनि घट्दो क्रममा रहेको छ।
देशभर देखिएको यही प्रवृत्तिको असर पर्वतमा पनि परिरहेको छ, जसका कारण यहाँ चैते धान रोपाई हुने खेत वर्षेनी घट्दै गएको हो। चैते धान रोप्ने किसानलाई समयमा मल बिउ र कृषिमा आधारित थप कार्यक्रम ल्याउने हो भने कृषि गर्न छाड्ने क्रम केही हदसम्म रोकिने थियो। राजन पौडेल, रेडियो नेपाल पर्वत।
पर्वत संवाददाताको यो रिपोर्टपछि अब अर्को विषय। नेपाल राष्ट्र ब्याङ्कले आज 40 अर्ब रूपियाँ निक्षेप खिच्दैछ। अधिक तरलता कायमै रहेपछि 21 दिनका लागि राष्ट्र ब्याङ्कले आज फेरि भोल कबोल मार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप 77 खर्ब भन्दा बढ़ी पुगेको छ। भौगोलिक विकटता र स्वास्थ्यको सहज पहुँचमा नरहेका हिमाली जिल्लामा प्रसव पीड़ामा रहेका जटिल प्रकृतिका गर्भवती तथा सुत्केरी महिलाका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रभावकारी बन्दै गएको छ। बाजुराबाट संवाददाता राजेन्द्र विग।
राष्ट्रपति महिला उत्थान कार्यक्रम बाजुरा लगायत भौगोलिक विकटता र स्वास्थ्यको सहज पहुँचमा नरहेका हिमाली जिल्लामा प्रभावकारी बन्दै गएको छ। वर्ष पीड़ा खेप्नु परेका जटिल प्रकृतिका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि यो सेवा वरदान नै साबित भएको छ। करिब 2 वर्ष अगाडि इक्टोबिक गर्भावस्थाका कारण अत्यधिक रक्तस्राव हुँदा हेलिकप्टर मार्फत सुर्खेत उद्धार गरिएकी बडीमालिका नगरपालिका वडा नम्बर 8 मार्तडीकी सन्तोषी थापा
उद्धार भएर बाजुरा जिल्ला अस्पतालदेखि सुर्खेत प्रादेशिक अस्पतालमा चाहिँ मेरो स्वास्थ्य उपचार भएको, मेरो लागि चाहिँ नयाँ जीवनको चाहिँ सुरुवात भयो। यदि त्यो नभइदिएको खण्डमा चाहिँ म यो संसारमा हुने थिएन।
बाजुरामा सहज सड़क छैन, अस्पतालहरूमा समेत गुणस्तरीय सेवा छैन। असहज स्थिति भएका सुत्केरी र गर्भवतीलाई सुर्खेत, नेपालगंज, धनगढ़ी र काठमाडौँ पुर्याउनु यहाँका नागरिकको बाध्यता हो। बाजुरा जस्ता विकट क्षेत्रका विपन्न स्थानीयका लागि यो कार्यक्रम अत्यन्तै फलदायी भएको बताउनुहुन्छ जिल्ला अस्पताल बाजुरामा कार्यरत अनमी पार्वती शाह।
धेरै प्रभावकारी छ किनभने दुर्गम हवाईउडा राम्रै छ, शिक्षाको अभाव भएर बच्चा पाइहाल्छ, ज्यान जोखिममा पारेर पनि बच्चा पाउँछ, अनि त्यस्तो आमालाई त छिटो भन्दा छिटो उद्धार गर्नु, धेरै रगत भयो भने अब त्यस्तो आमाहरूले पनि छिटो भन्दा छिटो हवाई उद्धार नै गर्नु धेरै प्रभावकारी छ।
यो कार्यक्रम लागू भए पश्चात बाजुरामा हालसम्म लामो प्रसव व्यथा लागेर सुत्केरी हुन नसकेका र गर्भवती तथा सुत्केरी हुँदा समस्या देखिएका 38 जना महिलाको जिल्ला प्रशासन कार्यालय बाजुरा र स्थानीय पालिकाहरूको समन्वयमा निशुल्क हवाई उद्धार गरिसकिएको छ। जिल्लामा सुविधा सम्पन्न अस्पताल नभएका कारण दुर्गम हिमाली बस्तीका गर्भवती तथा सुत्केरी महिला र शिशुको ज्यान जोगाउने उद्देश्य बमोजिम सरकारले यो कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लगेको छ। निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मण बुढासैनी,
कार्यक्रमबाट यो बाजुरा जिल्लाबाट अहिलेसम्म 38 जना महिला
निशुल्क हवाई उद्धार कार्यक्रम बाजुरा लगायत दुर्गम पहाड़ी जिल्लाहरूमा प्रभावकारी बनेसँगै गम्भीर स्वास्थ्य समस्यामा परेका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुले अकालमै ज्यान गुमाउने अवस्थामा समेत कमी आएको छ। राजेन्द्र बिक, रेडियो नेपाल बाजुरा।
नेपाल टेलिकमको 4G कल गर्दा नो 4G नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। इजरायलका परराष्ट्र मन्त्री गिडियन सारले परराष्ट्र मन्त्रीमा नियुक्त भएकोमा शिशिर खनाललाई बधाई दिनुभएको छ। मन्त्री खनाललाई आज एक सन्देश पठाउँदै उहाँले इजरायल र नेपाल बीचको ऐतिहासिक मित्रतालाई थप सुदृढ बनाउन उहाँसँग निकट सम्पर्कमा रहेर सहकार्य गर्न इच्छुक रहेको बताउनु भएको छ। काठमाडौँ स्थित इजरायली दूतावासका अनुसार मन्त्री सारले प्रविधि, कृषि र श्रम जस्ता प्रमुख क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तारमा जोड़ दिँदै पारस्परिक हितका लागि नेपालसँगको सम्बन्ध अझ सुदृढ बनाउन इजरायल प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब अन्तर्राष्ट्रिय प्रसंग। इरानको राजधानी तेहरानका विभिन्न भागहरूमा व्यापक बम आक्रमण तथा क्षेप्यास्त्र प्रहार भइरहेका छन्। आफ्ना शैक्षिक संस्थाहरूमा भएको आक्रमणको बदलामा इरानी सेनाले पश्चिम एसियाका अमेरिकी र इजरायली विश्वविद्यालय तथा क्याम्पस भवनहरूमा आक्रमण गर्ने चेतावनी दिएको छ। यसैबीच अमेरिकी सेनाको केन्द्रीय कमाण्डले थप 3500 सैनिकहरू पश्चिम एसियाको जल क्षेत्रतर्फ पठाएको छ। पाकिस्तानले युद्ध अन्त्यका लागि टर्की, इजिप्ट र साउदी अरेबियाका विदेश मन्त्रीहरूसँग आज छलफल गर्दैछ। उता हुथी विद्रोही समूहले पनि यमनबाट इजरायल तर्फ क्षेप्यास्त्र प्रहार गर्ने क्रम जारी राखेको छ। अब मौसम। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ। हाल देशभर साधारणतया बादल लागेको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम स्तरको पानी र हिउँ परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। देशका पहाड़ी र हिमाली भूभागका केही स्थानमा गड्याङगुडुङ र चट्याङसहित थोरै पानी र हिउँ पर्ने सम्भावना छ। त्यसै गरी आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी र हिमाली भूभाग तथा अन्य प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी र हिमाली भूभाग तथा बागमती प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा थोरै पानी पर्ने र हिउँ पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। पूर्व गृहमन्त्री रमेश लेखकलाई काठमाडौँ जिल्ला अदालत समक्ष पेश। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने भर्चुअल रूपमै उपस्थित गराइँदै। सम्पत्ति शुद्धिकरणको मुद्दामा अनुसन्धानका लागि पूर्व मन्त्री दीपक खड्का पक्राउ। र इरानको राजधानी तेहरानमा आज पनि आक्रमण तीव्र। पश्चिम एसिया युद्ध अन्त्यका लागि पाकिस्तानले आज पश्चिम एसियाका विदेश मन्त्रीहरूसँग छलफल गर्दै। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त नमस्ते।